नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 3 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि प्रसारण हुने कार्यक्रम गोलदाप आवाजमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। गोलदाप आवाज हामीले हरेक महिनाको 3 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि प्रसारण गर्ने गरेका छौँ। हल्दीबारी गाउँपालिका वडा नम्बर 1 सँगको सहकार्यमा रेडियो भिजनद्वारा उत्पादित र प्रसारित यो कार्यक्रममा यहाँहरूलाई सदाझैँ यो जेठ महिनाको 3 गते पनि हार्दिक स्वागत छ। अहिले मुलुकभर कोरोना भाइरस COVID-19 त्रासका कारण मुलुक लकडाउन भइरहेकाले हामीले गोलदाप आवाजलाई पनि प्रत्यक्ष कुराकानी मार्फत अगाडि बढाउने सोचेर आज हल्दीबारी वडा नम्बर 1 का अध्यक्ष त्रिलोचन सापकोटासँग टेलिफोन सम्पर्क गरेका छौँ। हाम्रो प्राविधिक मित्र कविता श्रेष्ठले उहाँसित टेलिफोन सम्पर्क गरिसक्नु भएको छ र अहिले गोलदाप क्षेत्रमा के भइरहेको छ र कसरी अगाडि बढ्ने योजनाका साथ वडा कार्यालयले कामहरू गरिरहेको छ भन्ने सन्दर्भमा आज नेकपाका युवा नेता तथा वडा नम्बर 1 का अध्यक्ष त्रिलोचन सापकोटासँग कुराकानी गर्नेछौँ र आज जेठ 3 गते पनि आज जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस यसै सन्दर्भमा पनि नेकपाका युवा नेता तथा वडाध्यक्ष त्रिलोचन सापकोटासँग कुराकानी गर्नेछौँ। गोलदाप आवाजमा स्वागत छ अध्यक्षज्यू।
नमस्ते हजुर, धन्यवाद।
आज जेठ 3 गते प्रसङ्ग र कुरा सुरु गरिरहँदा जनताको बहुदलीय जनवाद जुन सिद्धान्तको आलोकमा अहिले नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहदेखि सङ्घीय सरकारसम्म अधिकांश ठाउँमा 2/3 नजिकको बहुमत ल्याएको छ। जनताबाट कम्युनिस्टहरू अनुमोदित भएर पनि राज्य सत्ता सञ्चालन गर्न सकिन्छ भन्ने बहुलवादी खुल्ला सिद्धान्तको प्रतिपादन गर्नुहुने जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई यहाँ कसरी सम्झिनुहुन्छ? आजको पहिलो कार्यक्रममा उहाँहरूप्रति श्रद्धा सुमन अर्पण गरेर सुरु गरौँ भनेर। हजुर
धन्यवाद। सर्वप्रथम त म श्रद्धेय जननेता मदन भण्डारी र सङ्गठन प्रमुख श्रद्धेय कमरेड जीवराज आश्रितप्रति आज जेठ 3 गते उहाँप्रति हार्दिक श्रद्धा सुमन भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँहरूले देखाउनु भएको कम्युनिस्ट पार्टी नेपालको विश्व राजनीतिमा संसदीय नेपालको कम्युनिस्ट आन्दोलनलाई उहाँहरूले पुर्याउनु भएको जुन योगदानको म सम्मान गर्न चाहन्छु। आज मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादमा टेकेर आज अघि तपाईँले पनि भन्दै हुन्थ्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई उहाँले यो उचाइमा पुर्याएर आज सबै स्थानीय तहदेखि लिएर 3/3 सरकारमा 2/3 संसदीय झन्झनझनै 2/3 बहुमतको सरकार बनाउन जुन जनताको बहुदलीय जनवादमा टेकेर उहाँको योगदानले यो आज अवसर प्राप्त गरेका छौँ। यसप्रति पनि म उहाँ नेताहरूप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु भने सँगसँगै उहाँले देखाउनु भएको बाटोमा हामीले कदाचित पनि आज निष्कलङ्क ढङ्गबाट नेपाली जनताको वर्गीय हिसाबका उहाँका सोचलाई भावनालाई कदर गर्दै इमानदारपूर्वक जनताको हितमा काम अगाडि बढ्नुपर्छ, यही प्रेरणा छ, यही सोचका साथ हामी अगाडि बढिरहनुपर्छ, बढेका छौँ र म आफू पनि बढिरहेको छु।
अध्यक्षज्यू, जनप्रतिनिधिहरू चाहिँ अहिले जनताको बहुदलीय जनवाद मा जुन चाहिँ मदन भण्डारीले सिद्धान्त प्रतिपादन गर्नुभयो त्यो अनुसार अहिले नेता कार्यकर्ताहरू अगाडि बढिरहेको यहाँले चाहिँ अनुभूति गर्नुभएको छ कि छैन?
पार्टीको नीति सिद्धान्तमा रहेर जनप्रतिनिधिसँग जोड्ने कुरा एउटा पाटो रह्यो, सरकारको नेतृत्वको कुरा रह्यो, त्यही जनप्रतिनिधि त्यही पार्टीको नीति र सिद्धान्त जनताको बोधको धारमा टेकेर अहिले उहाँले प्राप्त गर्नुभएको छ। हामीले जनताको जनवादमा टेकेर जनताले त्यो सिद्धान्तलाई मन पराएर चाहिँ हामीलाई त्यो ठाउँमा पुर्याउनु भएको छ। अब सबै यताको त भन्दा पनि सबैले चाहिँ देश र जनताका निम्ति वर्गीय हिसाबमा काम गरिराख्नु भएको छ। म त्यस्तो लाग्दैन कि चाहिँ आजै नेताहरूलाई जनताको बहुदल जनवादलाई बिर्सेर श्रद्धेय नेताहरूप्रतिको अपमान गरेको मैले महसुस गरेको छुइनँ, उहाँप्रति सम्मान भएर काम अगाडि बढिरहेको छ।
हामी पनि यो अवसरमा श्रद्धेय नेताहरू मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धा सुमन व्यक्त गरौँ र यसभन्दा पछाडि अहिले हामी 54 दिन पुग्यौँ होला, होइन? चैत 11 गतेदेखि लकडाउन जारी छ। कोरोना भाइरसको त्रासले अहिले चाहिँ सबैजना लकडाउनमा आफ्नो अत्यावश्यक काम बाहेक घर बाहिर ननिक्ल्यौँ भन्ने गरीको विश्वभरिकै अवस्था छ र अहिलेसम्म विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या 46,26,487 पुगेको छ। तीमध्ये 17,57,282 निको भएर घर फर्किएका छन्। 3,08,610 मृत्यु भएको छ। 25,60,595 अहिले पनि उपचार गराइरहेका छन्। नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ। अध्यक्षज्यू, अहिले चिनभन्दा धेर भारतमा चाहिँ कोरोना सङ्क्रमितको सङ्ख्या, अब चिनमा 82,933 थियो, अहिले भारतमा 85,784 भयो। भारतसँगको खुल्ला सिमाना छ। हल्दीबारीकै फोटो भनेर मैले फेसबुक अन्दै पनि देखिराखेका थिएँ, राति 1:30 बजेको समयमा 10-15 जना चाहिँ हिँडिरहेको, सिसिटिभीमा क्याप्चर भएको भन्ने गरेको फोटो पनि अहिले फेसबुकतिर आइराखेको थियो। अहिलेसम्मको अवस्था के छ, यहाँले कसरी हेर्नु भएको छ यो लकडाउनलाई, नागरिकले कार्यान्वयन गरेको अवस्था के छ?
सबभन्दा बढी चाहिँ यो सङ्क्रमणबाट जोखिम नेपालको हिसाबले नेपाल अत्यन्तै बढी जोखिम रहेको छ, किनभने नजिकै रहेको भारतमा सङ्क्रमणको सङ्ख्या दिनानुदिन बढिरहेको छ र तिनवटा क्षेत्रहरू दक्षिण पश्चिम दक्षिण र पूर्वी भेगहरू सिमाना पर्ने भएकोले गर्दाखेरि यो सिमानाबाट आउने जानेहरूको सङ्ख्या रोकिन सकेको छैन। सरकारले त्यहाँ चाहिँ बेस क्याम्पहरू राखेर त्यसलाई आवाजाहरूलाई निषेध गर्न त कोसिस गरिरहेको छ, तर पनि त्यो आवाजाहरूलाई चाहिँ अझै न्यूनीकरण गर्ने मा चाहिँ हामी अझै सफल भइरहेको अवस्था चाहिँ देखिँदैन। त्यसले गर्दा हामी अत्यन्तै बढी नेपालको भूगोल त्यसमध्ये पनि अझै झापा जिल्लामा त अत्यन्तै बढी जोखिम रहेको स्थिति छ र अहिलेको पछिल्लो कालखण्डमा आज हामी 51-52 दिनसम्म बितिसक्दाखेरि के देखिन्छ अवस्था भने हामी आफूमा जे सङ्क्रमितहरूको सङ्ख्या अहिले चाहिँ बढिरहेको स्थिति जति बढ्दैछ त्यो चाहिँ हिजो जहाँ देखिएको थियो त्यहाँबाट सङ्ख्या बढेको देखिन्छ। हिजो झापामा 2 ठाउँ देखिँदा पनि अन्यको ऱ्यापिड टेस्ट स्याप टेस्टहरू गर्दाखेरि नदेखेपछि हामी सुरक्षित छौँ भन्ने कुरामा हामी चाहिँ विश्वस्त थियौँ, तर आज कति जोखिम भइरहेको छ भने यो नजिकको नागरिक कारणले प्रवेशहरूको सङ्ख्या चाहिँ भारतीय नागरिकको प्रवेशले गर्दाखेरि अत्यन्तै बढी जोखिम छ। त्यसले गर्दा हामीले संवेदनशीलता कहाँ अपनाउनुपर्छ भने नाकाहरूमा बढी संवेदनशीलता अपनाउने र आन्तरिक रूपमा चाहिँ सामाजिक दूरीलाई कायम गरेर आन्तरिक रूपमा भएका किसानका वर्गीय हिसाबमा किसानका कामहरूलाई र अत्यावश्यक चिजहरू कामहरूलाई विकासमा गरेका कामहरूलाई सुचारू गर्दा त्यत्रो चाहिँ सामाजिक दूरीलाई कायम गर्ने र त्यो पालना गरेर हरेक चिजलाई पालना गरेर काम गर्ने भने समस्या देखिन्न। तर के हो त भन्दाखेरि त्यसो भनेर सबै छुट्यो, अब खुल्यो, अब हामी हिँड्नुपर्छ, खुल्ला रहेछ, अब के होइन भन्ने अवस्था चाहिँ अहिले पनि सिर्जना भएको देख्दिनँ।
अध्यक्षज्यू, अहिले जस्तो किसानहरूले काम गर्नुपर्ने गरेको कुरा त काम गर्दै गर्ने गरेको अवस्था त छ नि, होइन? हल्दीबारी वडा भनेको त हल्दीबारी गाउँपालिका सिङ्गो गाउँपालिका क्षेत्र नै भनेको कृषिमा आश्रित छ, किसानहरूको सङ्ख्या धेरै छ। अहिले मकै उत्पादनको अवस्था कस्तो छ र यस पछाडि अब धानका लागि बिउ राख्नलाई बिउ पाउने गरेको कुरा, मल पाउने गरेको कुरा, त्यसको व्यवस्थापनको कुरा चाहिँ कस्तो?
हामीले अहिले चाहिँ यो वर्षा पानी बढी परिरहेको छ, यो पानी परेका कारणले किसानहरूले लगाएको मकै चाहिँ राम्रो उत्पादन यति राम्रो उत्पादन हुने सम्भावना थियो, तर संयोग पानी परेका कारणले गर्दा डुबान भएको छ, चाहिँ मकैहरू ओइलाउन थालेका छन्, किसानलाई ठुलो क्षति हामीले महसुस भइरहेको महसुस गरिरहेका छौँ। तथापि चाहिँ उहाँहरूले आफ्नो बालीलाई थन्काउने क्रममै हुनुहुन्छ, जे जस्तो भए पनि उत्पादन भएको चिजलाई थन्काउने क्रममा हुनुहुन्छ। बढी अधिकांश किसानहरूको मकैहरू मर्ने काम भएको छ, यसमा हाम्रो ध्यान गएको छ, हामी नियमन गरिरहेका छौँ र अबको सन्दर्भमा चाहिँ धानको बिउहरू राख्ने सन्दर्भमा किसानहरूलाई हामीले सहज ढङ्गबाट किसानलाई प्रयोग हुने मल बिउको सन्दर्भमा हामीले यहाँका स्थानीय सहकारी जसले हिजो लामो समयदेखि यही किसानकै क्षेत्रमा काम गरेर बिउ बिजन बेच्नु हुन्थ्यो उहाँहरूलाई हामीले गएर तपाईँहरू कहाँ कहाँ सामान छ ल्याउनुहोस् भनेर हामीले पासको व्यवस्थापन गरेर उहाँहरूलाई स्टोर गराएर किसानहरूलाई निरन्तर रूपमा मल बिउ दिने कामहरू हामीले निरन्तर रूपमा गरिरहेका छौँ।
भनेपछि उत्पादनको कुरा चाहिँ मौसम ठिकै रह्यो भने मल बिउका कारण उत्पादन घट्ने, खेती नहुने भन्ने गरेको अवस्था चाहिँ आउँदैन हल्दीबारीमा?
मकैको विषयमा चाहिँ किसानलाई ठुलो क्षति भयो, अहिले वर्षाको कारणले डुबानमा परेर चाहिँ राम्ररी पाक्नै पाएन, ओइलाएर गयो, सुकेर गए। तर धानको सन्दर्भमा अब भर्खर सुरु हुँदैछ, अब हेर्दै जाउँ, सम्भावना अहिलेको यो मौसमले गर्दाखेरि किसानहरूले नियमित काम गर्न पाउनुहुन्छ, उहाँलाई हामीले स्थानीय सरकारको हिसाबले यहाँका सहकारीलाई मोबिलाइजेसन गरेर जनतालाई किसानलाई आवश्यक पर्ने चिजहरूको कमी हुन नदिनको निम्ति हाम्रो जोड छ।
अहिले अध्यक्षज्यू वडा नम्बर एकमा चाहिँ यहाँहरूले यता 12 दशमीमा कोरोना भाइरसका सङ्क्रमितहरू देखिएपछि आवत जावत यो सामाजिक दूरी कायम गर्ने लकडाउन कार्यान्वयन गर्ने कुरालाई अलिक कडा पनि गर्नुभएको थियो सुरुका दिनमा, अहिले त्यो अलिक खुल्ला भएको छ अथवा फेरि कडा गर्नुभएको छ, अहिलेको अवस्था के छ?
जतिखेर हामीले चाहिँ त्यो 12 बजी गाउँपालिका नजिकको गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिसकेपछि हामीले आफ्नो वडालाई चाहिँ सिल गर्ने काम गरेका थियौँ। सर्वजेल सफल र सम्वाद पछाडि सिल गर्ने काम गर्यौँ। त्यसको लगत्तै जब 60 जनाको स्याप परीक्षणबाट चाहिँ उहाँहरूको चाहिँ नेगेटिभ आइसकेपछि चाहिँ अब केही सहायता गरौँ, आन्तरिक रूपमा केही सहायता गरौँ भनेर हामीले चाहिँ मूलत अत्यावश्यक चिजहरू, खाद्यान्न सामग्रीको बिक्री वितरण, मलरीहरूको बिक्री वितरण र विकासमूलका योजनाहरू सामाजिक दूरी कायम गरेर विकासमूलका योजनाहरूलाई सहज ढङ्गबाट काम गरौँ भनेर हामीले खुल्ला गरेका छौँ। तथापि पनि अब जनताको आधारभूत कुराहरू, कतिपय कुराहरू हुँदो रहेछ, हामीले कन्ट्रोल गर्न चाहँदा चाहँदै पनि चाहिँ केही नियन्त्रणभन्दा बाहिर गएको अवस्था चाहिँ छ, तर हामीले बाहिरी आवागमनलाई चाहिँ निषेधै गरेका छौँ।
अहिले
सन्दर्भमा म तपाईँलाई जोडेँ, अघि मैले भने तपाईँले अघि भन्दै हुन्थ्यो, त्यो सिसिटिभीमा देखेको कुरा भन्दै हुन्थ्यो, त्यो राति 1:30 बजीको कुरा रहेछ। हामी यहाँलाई जानकारी छ, हल्लीबारी वार्ड नम्बर 1 भनेको औद्योगिक क्षेत्रको रूपमा इटा भट्टा, दुईटा इटा भट्टाहरू रहेको क्षेत्र, नजिकै रहेको 12 बजी गाउँपालिका रहेको अर्को इटा भट्टाको भट्टा पनि रहेको कारणले भोलिपल्ट के भएको भनेर म आफू बुझ्न जाँदाखेरि राति हामीलाई त थाहा हुने कुरा पनि भएन, मलाई त राति इन्फर्म पनि आएन। र म बिहान अनुनियमन गर्न जाँदाखेरि इटा भट्टाका चाहिँ ती भारतीय मजदुरहरू चाहिँ उहाँहरू अब वर्षा भयो, काम भएपछि काम नहुने सिर्जना भएपछि त्यहाँको भट्टा मालिकको पनि नियन्त्रणभन्दा बाहिर भागेर उहाँहरू चाहिँ भारत प्रशान्त भारततिर जानुभएको भन्ने सुन्यो। र लगतै अरू कहाँ पुग्नुभयो भन्दाखेरि भारतीय बोर्डरमा गएर चाहिँ उहाँहरू त्यहाँको सुरक्षाकर्मी, हाम्रो सुरक्षाकर्मीहरूले उहाँलाई नियन्त्रण गरेर अहिले राख्नुभएको स्थिति छ।
ए भनेपछि उहाँहरू चाहिँ भारतीय नेपालको इँटा भट्टामा काम गर्दै गरेका भारतीय मजदुरहरू आफ्नो घर जानका लागि जाँदै गरेको दृश्य हो,
जाँदै गरेका मजदुरहरू।
हजुर हजुर। ए भनेपछि त्यो भनेको चाहिँ कतै उताबाट आएर हाम्रामा सन्त्रास हो कि भन्ने गरेको अवस्था होइन, यहीँ बसेका मजदुरहरू उता जाँदै गरेका हुन्। यो कोरोना अहिले चाहिँ बर्खा लागेर पानी पर्न थालिसकेपछि इँटा बन्दैनन्, त्यसकारण घर फर्किन खोजेका मजदुरहरू हुन्।
हजुर हजुर, त्यसरी बुझ्नु पर्यो। यसलाई अब त्यो राति गए, स्थानीय प्रशासन कहाँ गयो, वडा अध्यक्ष कहाँ गयो, जनप्रतिनिधिहरू कहाँ गए, राति यसरी मान्छे खुलेआम हिँडिरहेछन् भनेर यसरी सम्प्रेषण गरिरहेको कुराहरूले हामीलाई पनि चिन्ताको विषय छ। हामी दिनरात जनताको सुरक्षाका निम्ति हामी पनि लागिरहेका छौँ। अब राति 12 बजी 1 बजी राति कोही भागेर हिँड्छन् भने त्यसको नियन्त्रण गर्न कति सम्भव होला नहोला आफ्नो ठाउँमा छ, तर हामी त्यो थाहा पाइसक्दा हामी त्यसको मोनिटरिङ गर्ने त्यो अवस्थामा, अब एउटा मजदुर छ त्यसरी अब उसको देश जान चाहेको होला, विधिगत नियम पुर्याएर अब बोर्डरमा पुगेका छ, सरकारले नेपाल र भारतको सिमानामा बस्ने सुरक्षाकर्मीहरूले व्यवस्थापन गरेर उहाँलाई पुर्याउनुहुन्छ होला, तर हामीलाई वास्तविकता के भने राति यसरी जानु हो भन्ने कुरा हामीलाई जानकारी भएन। मैले उद्योगपतिहरूसँग पनि कुरा गर्दाखेरि उहाँलाई पनि जानकारी नभएको कुरा आएको छ।
एकदमै त्यो त कहाँ यस्तो छ नि अध्यक्षज्यू, मान्छेले आधी ग्लास पानी देख्दा आधा भरि पानी रहेछ भन्न पनि सक्छ, आधा खाली रहेछ भन्न पनि सक्छ, होइन? यो दृष्टिकोणमा फरक पर्ने कुरा हो। अब राति राति सबै ठाउँमा जनप्रतिनिधि चाहिँ अब सेक्युरिटी गार्डको जस्तो बस्न पनि सक्ने कुरा भएन, होइन? त्यो आफ्नो हेराइ र दृष्टिकोणमा फरक पर्छ। यहाँले महत्त्वपूर्ण जानकारी दिनुभयो त्यहाँको। अब अहिले वडा कार्यालयले गर्दै गरेका विकास निर्माणका कामहरू छन् नि अध्यक्षज्यू, त्यो चाहिँ यो चालु आर्थिक वर्षको गाउँपालिकाका त्यहाँ सञ्चालन हुँदै गरेका कामहरूको अवस्था के छ, प्रदेश सङ्घीय सरकारहरूबाट सञ्चालित भएका कामहरूको अवस्था के छ, वडाले गर्दै गरेका कामहरूको अवस्था के छ? यो त ठ्याक्कै हाम्रो काम गर्ने बेला चैत वैशाख जेठ हो नि त, सबैभन्दा बढी हाम्रा सरकारका विकास निर्माणका कामहरू हुने, त्यति बेलै लकडाउन भयो, बन्द पनि गर्नुपर्ने अवस्था भयो। अहिले ठ्याक्कै गोलदाप क्षेत्रमा यहाँको वडा क्षेत्रमा चाहिँ यी सबै तहका सरकारहरूले गर्दै गरेका कामको अवस्था के छ?
ठिक छ। अहिले यो के देखिन्छ अवस्था भन्नुहुन्छ भने अब यो लकडाउनले त स्वाभाविक रूपमा ठुलो प्रभाव पारि नै हाल्यो, तर स्थानीय हिसाबले वडाका आयोजनाहरू चाहिँ हामीले लगभग अगाडि लकडाउनभन्दा अगाडि नै 80%भन्दा माथि कार्यक्रमहरू समाप्त सकिसकेका थियौँ। केही अपुरो रहेका, केही कामहरू गर्न बाँकी रहेका कुराहरू लगभग 40-45 दिन स्टप भइसकेपछि हामीले अहिले पछिल्लो कालखण्डमा चाहिँ आन्तरिक रूपमा सञ्चालनमा ल्याएका छौँ। भनेपछि 1 नम्बर वडाका वडा स्तरीय आयोजनाहरू हामी लगभग सबै नै काम हामी सम्पन्न गर्छौँ। गाउँपालिका स्तरीय आयोजनाहरू यो वर्षयातको कामले कुराले हामीलाई यो पानी नपर्दिने हो भने
चाहिँ हामी अब मलाई लाग्छ अब 15 दिनभित्रमा हामी गाउँपालिका स्तरीय आयोजनाहरू पनि हामी समाप्त गर्छौँ। ठुलो आयोजनाहरू जस्तो कालोपत्रे आयोजनाहरू जुन नेपाल सरकारबाट प्राप्त भएको कालोपत्रे आयोजनाहरू सङ्घबाट प्राप्त भएका ठुल्ठुलो आयोजनाहरू करोडका आयोजनाहरू चाहिँ अब सम्पन्न गर्ने स्थिति देखिँदैन। तथापि अन्य सानसानो योजनाहरू 10 लाख 20 लाखका 50 लाखका योजनाहरू चाहिँ हामी 15 दिनभित्रमा सबै कामहरू यदि मौसमले साथ दियो भने 15 दिनभित्रमा हामी सबै काम सम्पन्न गर्छौँ।
यहाँहरूले त्यो गोलदा बजारमा गर्दै गरेको प्रदेशको योजना थियो नि होइन,
त्यो सम्पन्न भइसकेको छ, त्यो भुक्तानी लिनु मात्र बाँकी छ, काम सकिसकेको छ, त्यो ढल निर्माण र सडक निर्माण गर्ने
ए ढल निर्माण र सडक निर्माण
गरिरहेको छ। कबडल जुन तल कबडल निर्माण गर्ने प्रक्रियामा हामी काम गर्दा गर्दै बिचमा केही अवरोध आएपछि त्यसलाई चाहिँ प्रदेश इन्जिनियर साहबले नै त्यहाँ अलिक तारिक टेक्निकल कुरा केही मिलेन भनेर रोक्नु भएको थियो। त्यो कामलाई रोकेपछि अहिले बिचमा उहाँहरूले आएर नै लु अब गर्नुहोस् भन्नुभएको छ, त्यो काम गर्ने क्रममा छौँ। अन्य प्रदेशबाट प्राप्त भएको रकम भनेको अर्को एउटा बाटेको पैसा हो, त्यो काम हुने सम्झौता भएर काम अगाडि बढिरहेको छ।
भनेपछि गाउँपालिकाले सञ्चालन गर्दै गरेका योजनाहरूको अवस्था चाहिँ के छ?
गाउँपालिकाबाट सञ्चालन गरेका आयोजनाहरू भनेको सडकहरूमा अलिअलि छुटेको थियो। अहिले हामीले तपाईँलाई भन्नेपर्छ, म सञ्चार माध्यमबाट मैले के आह्वान गर्न चाहन्छु भने अहिले 1 नम्बर वडामा अत्यन्तै बढी दुःखका साथ भन्नुपर्छ, हामीले जनताले आफ्नै खर्चबाट चाहिँ स्तर वृद्धि गरेका बाटालाई ग्राभल गर्ने हाम्रो प्रतिबद्धता थियो। त्यही प्रतिबद्धता गर्ने क्रममा हामीलाई यो लकडाउनको कारणले अनि यो वर्षाको कारणले अत्यन्तै ठुलो जो दुखी तुल्याएको छ, हामीले गर्न सकिरहेका छैनौँ। तर हिजो 80 दिनको पानी हिजो आजदेखि चाहिँ ग्रेडर लगाएर भए पनि लगाएर अलिकति सुक्खा मौसमले अलिक साथ दिएको कारणले त्यो काम गर्ने अगाडि बढाएको छ। म चाहिँ चिन्ता नलिन जनतालाई म के भन्न चाहन्छु भने म कुनै न कुनै हालतमा चाहिँ यदि मौसमले साथ दिएछ भने 10-15 दिनभित्रमा यो सबै सडकहरूको ग्राभल गर्ने काम पनि सक्छौँ। त्यसले त गाउँपालिका स्तरीय आयोजनाहरू पनि त्यस्तो अवस्था छैनन् कि जुन चाहिँ अब सकिँदैन भन्ने अवस्था देखिँदैन आयोजन पूर्वाधारको क्षेत्रमा, तर अन्य सामाजिक विकास क्षेत्रका अन्य कुराहरू जस्तो विद्यालयलाई दिएका पैसाहरू हामी भट्टाभट काम गरिरहेका छौँ। चिन गर्ने कामहरू विद्यालयका गणदी मावि गरमकाली सरस्वती मावि दुर्गादेवी प्राविलाई हामीले चाहिँ गाउँपालिकाबाट प्राप्त भएको यो अहिले भर्खरै प्राप्त भएको शिक्षा शाखाबाट प्राप्त भएको रकमबाट हामी चिन गर्ने कामहरू धमाधम हामीले उक्त समिति मार्फत काम गरिरहेका छौँ। त्यस्तो कामहरूलाई हामीलाई अहिले तत्काल लकडाउन हुँदा पनि त्यहाँनिर सामग्री काम गरेर हामी त्यो कामहरू अगाडि बढाइरहेका छौँ। हामी सम्भवतः 1 नम्बरबाट प्राप्त भएको रकमलाई चाहिँ सबै काम सक्ने गरी हामी लागेका छौँ।
भनेपछि विकास निर्माणका कुरामा पनि यो चालु आर्थिक वर्षमा हल्दीबारीको वडा नम्बर 1 गोलदाब क्षेत्रमा चाहिँ चिन्तित हुनुपर्ने गरीको अवस्था छैन, यथासम्भव राम्रो ढङ्गले अगाडि बढ्दैछ, अहिले केही मौसमले साथ दियो भने 10-15 दिनमा काम सकिन्छन्,
सबै सक्छौँ। हामी कुनै पनि आयोजना हाम्रो अपुरो कुनै पनि आयोजना प्राप्त भएको बजेट चाहिँ फ्रिज भएर जाने स्थिति छैन।
अध्यक्षज्यू यहाँहरूले चाहिँ राहत पनि वितरण गर्दै हुनुहुन्थ्यो होइन, सुरुदेखि नै यहाँले राहत वितरण गर्नुभयो, आफ्नो वडामा कोही पनि नागरिकलाई म भोकै रहन दिन्न भन्ने गरेको प्रतिज्ञाका साथ यहाँहरू वडैबाट चाहिँ राहत सङ्कलन गरेर गाउँपालिकाले सुरु गर्नुभन्दा अगाडिदेखि नै वितरण गर्ने गरेको कुरा गर्दै हुनुहुन्थ्यो, अहिलेसम्म आइपुग्दाखेरि नागरिकहरूलाई यो राहत बाँड्ने काम कतिलाई गर्नुभयो, कसरी गर्दै हुनुहुन्छ र अहिलेको अवस्था के छ?
हामीले पहिलो चरणमा जेठ 19 गते वैशाख 19 गते 19 गते पहिलो चरणको राहत हामीले 255 जना श्रमिक मजदुरहरूको छनौट गरेर हामीले वितरण गर्यौँ। दोस्रो चरण भनेको गाउँपालिकाबाट हामीले प्राप्त भएको दोस्रो चरण, गाउँपालिकाको पहिलो हाम्रो दोस्रो चरणमा हामीले 283 जनालाई वितरण गर्यौँ। जहाँ लकडाउनको अवधि बढ्दै जाँदाखेरिको अवस्था हेर्ने हो भने क्रमैसँग लकडाउनको जति बढ्दै जान्छ त्यति नै चाहिँ हामीले राहत दिनुपर्नेको सङ्ख्या पनि बढ्दै जाने स्थिति हामीले देखेका छौँ र त्यस अहिले तेस्रो चरणमा आइपुग्दाखेरि चाहिँ हामीले जम्मा 417 घर परिवारलाई हामीले राहत वितरण गऱ्यौँ। प्र्याक्टिस यो राहत वितरण गर्ने कुरामा के प्र्याक्टिस पनि अनुभव गरियो त भन्दाखेरि हामीले पहिलोचोटि घर घरमा पुऱ्यायौँ, दोस्रोचोटि टोल टोलमा पुऱ्यायौँ, अहिले चाहिँ हामीले वडा कार्यालयमै बोलाएर हामीले उहाँहरूलाई राहत वितरण गऱ्यौँ। यसले के देख्यो त अनुभव भने यो काम गर्ने कुरामा होला कतिपय कुरा कमी कमी जान्छ होला, यसले के देख्यो त भन्दाखेरि राहत लिन आउने साथीहरू चाहिँ राहत लिन आउनलाई वडा कार्यालयमा आउनुहोस् भनेर भनिसके स्वतस्फूर्त चाहिँ तपाईँको कतिपय मान्छेहरू चाहिँ स्वतस्फूर्त वास्तवमा मलाई खाना छैन भनेर उहाँहरू आउनुभयो लिनलाई, तर कतिपय साथीहरू चाहिँ के भने है मेरो चाहिँ जबरजस्ती नाम मैले मेरो टिपाइयो भन्ने म्यासेज पनि सुनियो, त्यसले गर्दा त्यसले केही साथीहरूलाई चाहिँ वास्तवमै चाहिँ स्वाभिमानको कुरा पनि रहँदो रहेछ मैले त्यो महसुस गरेँ। र अहिले 1 नम्बर वडा अहिलेको तेस्रो चरणको राहतमा 200 417 घर परिवार मध्येमा 11 परिवार चाहिँ उहाँहरू राहत लिन पनि वडा कार्यालय आउनु भएन, हिजोसम्ममा आइपुग्नु भएन, अबसम्म भएर आउनुहुन्छ हुन्न उहाँहरूको कुरा रह्यो। अनि तेस्रो चरणमा चाहिँ हामीले गाउँ परिवार प्राप्त भएको राहत चाहिँ हामीले प्याकेज पनि अलिक ठुलो एमाउन्टमा मूल्यमा हामीले बाँड्यौँ। त्यसमा पहिलो प्याकेज भनेर हामीले चाहिँ प्रथम प्याकेज भनेर 25 केजी चामल, 2 केजी नुन, 3 केजी दाल र 2 लिटर तेल बाँड्यौँ। त्यसरी दोस्रो प्याकेजमा 20 केजी चामल, 1.5 लिटर तेल, 1 केजी नुन वितरण गर्यो भने तेस्रो प्याकेज भनेको जसको परिवार सङ्ख्या चाहिँ 1 र 2 सबभन्दा तलको हो भने उहाँहरूलाई 15 केजी चामल, 1 केजी नुन, 1 केजी दाल र 1 लिटर तेल दिउँ। यसरी यो चाहिँ यो चरणको तेस्रो चरणको राहत पनि हामीले हिजोदेखि सकेका छौँ।
भनेपछि अहिले यहाँको वडामा वडा नम्बर 1 कसैले पनि मलाई राहत चाहियो, राहत पुगेन भन्ने गरेको अवस्था छैन
अहिलेसम्म। अब हामीसँग आइसकेका हामीसँग ठुकेका मान्छे हामीले हिजो निवेदन मार्फत गरेका छौँ। हेर्नुहोस् हामीले घर घरमा गएर टिप्दै भन्दा पनि एउटा टोल समितिहरू निर्माण गरेका छौँ। टोल समितिमा निवेदन उहाँहरूले गर्नुभयो, त्यो निवेदन सङ्कलित भएर आयो, सर्वदलीय छलफल बसेर हामीले त्यसलाई टुङ्ग्यायौँ। यस त्यसलाई सर्वदलीय छलफलबाट नामै पिचेको सर्वदलीय छलफल टुङ्ग्यायौँ। यो मापदण्डभित्रको दिन मिल्दैन मिल्दैन भन्ने मूल्याङ्कन गराएपछि त्यहाँबाट सर्वदलीयबाट निर्णय गराइसकेपछि वडा समितिको पहिले त्यसलाई अनुमोदन गर्यो, त्यो वडा अनुमोदन पछाडि गाउँपालिका पठायो, त्यस पछाडि मात्रै उहाँले वितरण गरेकोले मलाई लाग्छ काहीँ पनि चाहिँ गलत ढङ्गबाट मिसम्याच भएर गलत नपाउने मान्छेकोमा गएको र पाउनुपर्ने मान्छे छुटेको भन्ने अवस्था छैन। यद्यपि काम गर्ने दौडमा काहीँ त्यस्तो भएको भए म यही माध्यमबाट भन्छु कोही त्यस्तो भए अहिले पनि हामी वडाकारले वा त्यस्तो खालको विपन्न पनि यो मापदण्डभित्रमा काहीँ छुटेको भए सम्भव त छुटेकै छैन, तर पनि काहीँ त्यस्तो काम गर्ने दौडमा त्यस्तो भएको भए अहिले पनि दिन हामी दिन्छौँ।
कसैले साँच्चै पाउनु भएको छैन भने उहाँले वडा कार्यालयमा यहाँहरू जनप्रतिनिधिसित सम्पर्क गर्नुभयो भने जहिले जति बेला पनि खाना नखाइकन मलाई खानाका लागि चामल भएन भनेर बस्नुपर्ने गरेको अवस्था छैन र त्यो हुन दिइन्न भन्ने गरेको
हुन पनि दिन्नौ। र अहिले पनि हामी के आह्वान गर्छौँ, हामी मेरो वडावासी नागरिकहरूलाई के आह्वान गर्छौँ भने हामी चाहिँ यो राहतको विषयले राजनीतिक इस्यु नबनाऊ, राहतको विषयले राजनीतिक प्लेटफर्म नबनाऊ, हामी राजनीति पछि गरौँला, फेरि हामी बाँचौँ, हाम्रो आम नागरिकहरूलाई बचाउने कुरामा हामी लागौँ। मैले म चाहिँ जुन जुन ढङ्गबाट जनताका बिचमा गएर खटिरहेको छु, आम नागरिकहरू पनि खटिदिनुहोस्, आम यहाँका चाहिँ राजनीतिक दलका प्रमुख व्यक्तिहरू खट्नु भएको छ, अझ बढी सशक्त रूपमा खटिदिनुहोस्, जनताका बिचमा जान समस्यासँग जुटौँ। म अग्रपङ्क्तिमा उभिएर जनताको समस्या जुट्नको लागि म तयार छु र यसलाई राजनीतिकरण गरेर राजनीति भाषा प्रयोग गरेर चाहिँ यसलाई यो चाहिँ विकटको बेलामा सङ्कटको बेलामा पछि बाध्य छ भने अनि राजनीति गरौँला। अहिले सम्म जनतालाई कोरोना सङ्क्रमणबाट चाहिँ बचाउँ, नियम लकडाउनको पालना गर्न लगाउँ, खाना नपाएकालाई खाना दिलाउने काम गरौँ, म यही आह्वान गर्न चाहन्छु, यही आग्रह गर्न चाहन्छु।
अध्यक्षज्यू, हल्दीबारीको वडा नम्बर 1 चाहिँ अरू राजनीतिक दलहरू सबै राजनीतिक दलहरूका स्थानीय नेता कार्यकर्ताहरूबाट कतिको सपोर्ट पाउनु भएको छ?
मैले यो चाहिँ अहिलेको यो लकडाउनको अवधिमा मैले जुन हिसाबले चाहिँ नेपाल सरकारको गृह मन्त्रालयबाट प्राप्त भएको निर्देशिका चाहिँ टोल वार्ड स्तरीय राहत सङ्कलन र वितरण समितिको एउटा मापदण्ड आएको थियो, त्यो मापदण्डभित्र हाम्रो गाउँपालिकामा छलफल भयो, त्यसमा केही संशोधन गरेर हामीले चाहिँ यहाँ हामीले टोल स्तरीय वडा स्तरीय समिति बनायौँ, त्यसरी टोल स्तरीय समितिहरू बनायौँ। हामीलाई स्थानीय राजनीतिक दल यहाँका सामाजिक व्यक्तित्वहरूले मैले उहाँलाई प्रष्ट बैठकमा पनि मैले कुरा राखेँ, यो बेला सङ्गठन बेला सबै एकजुट भयौँ, एकजुट भएर लागौँ, जनताको लागौँ भन्दा उहाँमा बस्नुभयो, समितिमा बसेर काम गर्नुभयो र अन्त चाहिँ टोल टोलमा बसेर पनि उहाँहरूले आफ्नो प्रतिनिधिहरू चाहिँ उपलब्ध गराउनु भयो, त्यो मार्फत काम गरेका छौँ। र अहिलेको समयमा हेर्ने हो भने म उहाँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु, राजनीतिक दलका साथीहरूसँग सम्मान व्यक्त गर्न चाहन्छु। हुनसक्छ कोही कोही साथीहरूलाई दिल दुखेको होला, कतै कतै टिका मैले भनेको भएन भन्ने होला, तर हामी सिस्टम र नियम र पद्धतिमा हिँड्यौँ भने कोही पनि अन्याय पर्दैन, कोही पनि विवाद हुँदैन। जनता आज तपाईँका हुन सक्छन्, भोलि मेरा हुन सक्छन्, पछि तपाईँ हुन सक्छन्, जनता कसैका टेवा आफ्ना होइनन्। भोलि जसले राम्रो काम गराएको तपाईँ राम्रो काम गर्नुहोस् र आजसम्म तपाईँले गरेको राजनीतिक दलका साथीले गर्नुभएको सहयोग अत्यन्तै सम्मानजनक छ। यसरी नै गुल्लाम निर्माण गर्ने कुरामा, एक वडा बनाउने कुरामा हरेक चिजमा तपाईँहरूको साथ सहयोग पाऊँ, मेरो यही कुरा छ, उहाँले अत्यन्त ठुलो सहयोग गर्नुभएको छ।
अध्यक्षज्यू, अर्को कुरा चाहिँ अहिले कुनै बाहिरबाट नचिनेका मान्छेहरू यहाँहरूको वडामा आए भने, यहाँहरूका टोल गाउँमा आए भने त्यो गरेको खबर चाहिँ यहाँहरूले कतिको पाउँदै हुनुहुन्छ कि छैन?
अब तपाईँलाई चाहिँ यहाँले एउटा महत्त्वपूर्ण क्वेसन सोध्नुभयो, मलाई जतिखेर लकडाउन सुरु भएदेखि अहिलेसम्म गोल्लापा नयाँ प्रवेशीहरूको को को नाम भनौँ न सबै दिन्छ। त्यसको मतलब उहाँहरूलाई होम क्वारेन्टाइनमा राख्नलाई चाहिँ दैनिक रूपमा उहाँहरूले घर घर गएको छु, दैनिक रूपमा स्वास्थ्य कर्मी र प्रहरीको शासन लिएर उहाँहरूले घरमा गएको छु, आजसम्म पनि बाहिरी बाटोबाट जिल्ला बाहिरी जिल्लाबाट आएको सङ्ख्या पनि मसँग अपडेट छैन। को को नयाँ प्रवेशी गर्नुभयो यहाँ गोल्लाप भन्ने कुरा मसँग हामीसँग त्यो अपडेट छ, र अहिले पछिल्लो काटोमा हामीले प्रदेश वैदेशिक रोजगार जानेहरू को को हुनु रहेछ त त्यो पनि पहिचान गरौँ भनेर त्यो पनि हामी सङ्कलन गर्ने अभियानमा लागेका छौँ। अहिले कुन 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 नेपाली गोल्लापको नागरिकहरू चाहिँ एक नम्बरका नागरिकहरू चाहिँ वैदेशिक रोजगारमा गएर भारत तथा अन्य मुलुकहरूमा गएर कुनको सिलसिला कामको सिलसिलामा या पढाइको सिलसिलामा जानुभएको सङ्ख्यालाई पनि हामी भेला गर्ने अभियान लागेको छौँ भने अब यो यो एक नम्बर वडामा बाहिरबाट आउने सङ्ख्या त हेर्नुहोस् आइसकेका जनताले हामीलाई इन्फर्मेसन गर्नुहुन्छ, हामी तुरन्त एक्सनमा त्यहाँ गएर उहाँहरूसँग होम क्वारेन्टाइनमा बस्ने नियम पालना गर्नको लागि निर्देशन गर्छौँ। कम्तीमा तपाईँहरू 14 दिन घर होम क्वारेन्टाइनमा बस्नुहोस् भन्ने निर्देशन गर्ने गरेका छौँ भने हामीसँग नियमित रूपमा उहाँहरूको अपडेट छ। हामीलाई त्यस्तो लाग्दैन कि चाहिँ कोही मान्छे लुकेर छिपीमा बसेको छ, जानकारी आएको छैन, त्यो अपवादको कुरा मलाई थाहा भएन, तर हामीलाई जानकारी आइसकेको ठाउँमा हामीले अहिले अपडेट पनि अहिले अहिलेसम्म पनि अपडेट गरिरहेको छ।
भनेपछि अहिले पनि यहाँहरू यहाँ चाहिँ आफ्नो ओडाबाट वैदेशिक रोजगारीमा कति नागरिक जानुभएको छ भन्ने गरीको तथ्याङ्क अध्यावधि गर्ने चरणमा हुनुहुन्छ, गर्दै हुनुहुन्छ
लागेका छौँ। अहिले यो कुरामा हामी टुल समिति हिजोको यही राहत वितरण समितिलाई नै मोबिलाइजिङ गरेर त्यहाँबाट सङ्कलन गरेर हामी अहिले गर्दैछौँ। भोलि कुनै दिन सरकारले या कुनै स्थानीय तहले मागेका दिन हामी ठ्याक्कै दिन सक्ने गरीको तयारी गर्दैछौँ।
आफ्नै ओडामा पनि ती नागरिकहरू फिर्केर आउनुभयो भने उहाँहरूलाई रोजगारीका अवसरहरू कसरी सिर्जना गर्ने भन्ने योजना बनाउन पनि काम लाग्छ होइन आफैलाई। अध्यक्षजी, अब अहिलेको अवस्थाबाट मुक्ति पाउनका लागि जम्मा जम्मी लकडाउनभन्दा अर्को विकल्प छैन भन्ने गरेको कुरा त विश्व स्वास्थ्य सङ्गठनले पनि भनिराखेको छ होइन, खोप छैन, औषधि छैन, मान्छेलाई कोरोना लागिसकेपछि धेरै आफै आफै आफ्नै शरीरमा चाहिँ रोग प्रतिरोधात्मक क्षमताबाट निको भएर अगाडि बढ्ने हो, त्यो त्यो निर्माण गर्नका लागि मान्छेलाई भेन्टिलेटरसम्म राख्ने होइन, त्यो त्यो हिसाबले अगाडि बढिरहँदाखेरि अब अहिले चाहिँ कुन तहका सरकारहरूले ककसले के गरौँ भने चाहिँ यो अवस्थालाई सहजीकरण गर्न सकिएला भन्ने यहाँलाई के लाग्छ?
अब मेरो यो यो कुरामा मेरो अलिक फरक विचार छ। मैले तपाईँ ठ्याक्कै भन्नुभयो, मलाई पनि के लाग्छ भने अब हामीले लकडाउनलाई कुन ढङ्गबाट चाहिँ अगाडि बढाउने, सधैँभरि यही लकडाउनलाई यसरी राख्ने सुन्छु देख्नु भएको छ होला धेरै ठाउँ चाहिँ बिहान 8 बजीदेखि 9 बजीसम्म चाहिँ 10 बजीसम्म चाहिँ खुल्ला अरे त्यहाँबाट अरू फेरि लकडाउन अरे भने त्यसको केही मिनिङ छैन। 2 घन्टा खुल्ला गर्नु र 24 घन्टा खुल्ला गर्नु, 24 घन्टा खुल्ला गर्नुले चाहिँ बढी सुरक्षित हुन्छ मान्छे, किनभने 2 घन्टा खुल्ला गर्नु भनेको के हो भने त्यतिखेरै मान्छे सबै मान्छे आउँछ पर्ने मान्छेहरू सबैको भिड हुने भएकोले त्यो लकडाउनको कुनै पनि मिनिङ छैन। म यदि साँच्चै लकडाउनलाई व्यवस्थित गर्ने जनताको सुरक्षालाई व्यवस्थित गर्ने लकडाउन पालना गर्ने हो भने अब हरेक मान्छे हरेक घर परिवारबाट एक सदस्य मान्छेको नाम सङ्कलन गर्नुपर्छ। जो मान्छे ऊ मात्रै त्यो घरको अत्यावश्यक चिज खरिद गर्न अत्यावश्यक काममा बाहिर जाने गरी एउटा घर परिवारबाट एकजना मात्रै काम गर्छ। मानिलिनु एक नम्बर मेरो वार्डमा चाहिँ तपाईँको 1700 घर छन् भने मसँग 1700 घर धुरी घरका मान्छेहरूको जनसङ्ख्या 10,000 होला, तर मलाई कतिजना मान्छे हुने भयो भन्दाखेरि 1700 जना मात्रै हुने भए ती 1700 जना मान्छे 1700 घरका 1700 जना मान्छे मात्रै चाहिँ उनीहरूको नाम लिएर उहाँलाई बाहिर जान दिने अथवा उहाँलाई अत्यावश्यक चिज खरिद गर्न पठाउने अत्यावश्यक सामग्री लिन पठाउने कहीँ जानुपर्ने भयो अत्यावश्यक जानुपर्ने भयो त्यही घरको मा त्यही जुन नाम प्राप्त भएको छ उहाँहरूलाई मात्रै बाहिर पठाउने। त्यसो गरेपछि उहाँहरूलाई अनि फेरि घर फर्किसकेपछि होम क्वारेन्टाइनमा उहाँको परिवारसँग सुरक्षित रहने, यसको मिनिङ के हो मैले भन्न खोजेको भने कम्तीमा चाहिँ सङ्क्रमणै लागिहाल्यो भने पनि बाहिरबाट आउँदा त एकजनासँग आउने भयो नि त, परिवारमा त नमिसे भएन नि त, सुरक्षित हुने भयो नि। यो मोडालिटी तपाईँको यो चाहिँ एउटा नेपालकै एउटा गाउँपालिकामा त्यो मोडालिटी यो प्रयोग गरेको छ, मैले हेरेको थिएँ। मैले जोड्न खोजेको कुरा के भने यसो गरिएन भने अनि बिहान 8 बजीदेखि 9 बजीसम्म खुल्ला अनि फेरि बेलुका 4 बजीदेखि अत्यावश्यक किन्न खुल्ला अनि यसो कुनै अर्थ छैन, यो कुरालाई रोक्नुपर्छ। बरु 24 घन्टा खोल्ने तर तपाईँ सानो दिनलाई काम गरेर हिँड्नुहोस् भनेर अलिक व्यवस्थित गऱ्यो भने त्यो स्वास्थ्य होला, तर यो चाहिँ एक टाइममा खोल्ने भन्यो भने झन् समस्या आउँछ। यद्यपि स्थानीय तहहरू अरू अरू ठाउँमा प्र्याक्टिस हेर्नुहुन्छ, अहिले अर्जुन धाराले अत्यन्तै कडाइ स्याद गरेको छ, होइन अब अर्जुन धाराले कडाइ गर्ने अनि तल चाहिँ बिर्तामोले लुज गर्ने भने केही अर्थ छैन त्यसको समग्र रूपमा। अब आन्तरिक रूपमा सिल गर्ने कुरा एउटा होला गरौँ, मेरो वार्डमा मैले सिल गरेँ, अर्को गाउँ अर्को वार्डले अर्को गाउँपालिकाले अर्को गाउँपालिका गर्ला, तर त्यसले कतिको प्रभावकारी हुन्छ? मान्छेलाई त मान्छे त तपाईँको चाहिँ रोकेर छेकेर सक्ने स्थिति छैन। कति अति आवश्यक चिजहरू मेरो छोरो नाति पराती उप बुधबारमा बसिरहेको लिन जानुपर्ने यस्तो खालको समस्याहरू त हामीसँग हामी जनप्रति वडाको शीर्षमा त ठुकिरहन्छन्। त्यसले यो सारा कुरा हेर्दा के बुझ्छु भने अब लकडाउनलाई अझ व्यवस्थित र मर्यादित बनाउने हो भने अब बन्द अब खुल्लै खुल्ला भन्नाले पुरै खुल्ला होइन चामै दिनले काम गर्ने अत्यावश्यक अघि मैले भनेको मोडालिटीमा एकजना मान्छे मुलुक मुबिलाइजेसन गर्ने हो भने यो यो भिड पनि नियन्त्रण हुन्छ अनि व्यापारीले पनि 24 घन्टामा 12 घन्टा दोकान खोल्यो भने उसले तपाईँको 20 जना कस्टमरलाई दियो भने त फरक फरक डिस्टेन्समा फरक फरक टाइममा दिन चाहिँ पाउने हो नि त। तर हामी के गर्छौँ यसलाई जिल्ला प्रशासनले पनि के गरिरहेको अवस्था देख्छौँ भने एउटा टाइमलाई खोलिएको छ त्यो टाइममा हबिसक्ने भिड हुँदैन त्यसले त्यो यो चाहिँ सामग्री उपरि काममा आउँदैन अनि यो रोगबाट सङ्क्रमणबाट हामी बच्छौँ भन्ने मलाई लाग्दैन। यसलाई अलिकति मोडालिटी चेन्ज गर्नै पर्छ।
भनेपछि यो मोडालिटीको चाहिँ सबै ठाउँको आवश्यकता फरक फरक छ नि होइन गर्ने गरेको कामहरूको ऊ छ वडा समितिहरूलाई चाहिँ आफ्नो वडाको व्यवस्थापन कसरी गर्ने भन्ने गरीको निर्णय गर्न दिने र त्यहाँको चाहिँ व्यवस्थापन गर्नलाई जिम्मा दिने हो भने सम्भव छ अध्यक्षज्यू?
म मेरो वडाको यति कुरा चाहिँ भन्छु मेरो वडाको जनताको सुरक्षा गर्ने जिम्मा चाहिँ म लिन्छु। यदि मलाई त्यो अधिकार सम्पन्न बनाएर मैले यहाँका जनतालाई नियन्त्रित ढङ्गबाट यहाँको अत्यावश्यक चिजहरूलाई जनतालाई आवश्यक चिजहरू पनि कमी हुन दिन्न जनतालाई रोगबाट सङ्क्रमणबाट रोक्नको निम्ति मेरो अत्यन्त मलाई दिनु हो भने म गर्छु जस्तो मलाई लाग्छ।
भनेपछि
सिस्टममा
सिस्टम बसाएर काम गर्ने हो भने सम्भव छ भन्ने लाग्छ अध्यक्षज्यू। अध्यक्षज्यू अहिले चाहिँ अब गाउँपालिकाको बजेट बनाउनु पर्ने गरेको अवस्था पनि त आउँदैछ नि होइन चालु आर्थिक वर्ष चाहिँ सकिन लाग्यो अर्को आर्थिक वर्षका लागि बजेट बनाउनु पर्नेछ। आउँदो वर्षमा चाहिँ कस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिएर अगाडि बढ्दा ठिक होला भन्ने यहाँलाई लाग्छ? अहिले त आर्थिक गतिविधि पूर्ण ठप्प भएको छ यसलाई पुनर्जीवन दिनुपर्नेछ होइन यहाँहरूले के सोच्नु भएको छ?
अब सम्भावना मलाई के लागिरहेछ अहिले भने सम्भवतः नेपालको अर्थतन्त्रलाई हेर्ने हो भने नेपाल सरकारले दिने सशस्त्र अनुदान विशेष अनुदान राजस्वबाट सङ्गठित भएको रकमहरू पठाउने क्रममा पनि अब हाम्रो अन्तिम किस्ता आउने बेला भएको थियो यो पैसा आउने सम्भावना छैन भने हाम्रो यो 23 आर्थिक वर्षको पनि धेरै योजनाहरू हामीले आफै पठाउनु पर्ने स्थिति छ आफै चाहिँ गर्न नसक्ने स्थिति सिर्जना भएको छ भने आगामी आर्थिक वर्षको लागि हेर्ने हो भने बजेट कति प्राप्त हुन्छ सिलिङ भन्ने कुरा पनि अन्यलै अवस्था छ किनभने यो मुलुकको अर्थतन्त्र कता जान्छ लकडाउनले अवस्था कस्तो दिन्छ भन्ने कुरा हामीले अनुमानको भरमा अहिले अगाडि बढ्ने स्थिति देखिँदैन। तथापि अब हामीले अबका बजेटहरूको मोडालिटी अब बनाउँदा के हो भने सबभन्दा पहिलो कुरामा ध्यान दिनुपर्ने कुरा भनेको अब यो बाटा बनाउने गिटी हाल्ने के कुरातिरको ध्यान अब छोडे हुन्छ मेरो बिचाइ अब जम्मा जोड्ने हो भने उत्पादन क्षेत्रलाई जोड्नुपर्छ उत्पादन क्षेत्र र यो अहिले कोरोना सङ्क्रमणको स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य र उत्पादनलाई सँगसँगै लिएर गएर वैदेशिक रोजगारमा आएका युवाहरू जो अब विदेशमा हेर्नुहुन्छ भने त्यो लाखौँ युवाहरू विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ उहाँहरूलाई यहीँ अब फर्किसकेपछि यहाँ आइपुग्दा मैले के गर्नु छ भन्ने अवस्था सिर्जना नहोस् मेरो वडाको आएको नागरिक मेरो वडाका युवाहरू विदेशबाट फर्केर आउँदाखेरि उहाँहरूले मैले के काम गर्नु पऱ्यो भन्दा उहाँहरूलाई काम गर्ने अवसर हामीले प्रदान गर्न सक्ने खालको बजेटको व्यवस्थापन गर्नुपर्छ। यो कुरामा ध्यान दिएनौँ भने जटिल नेपालमा मेरो वडामा मात्र होइन मुलुकमै जटिल स्थिति सिर्जना हुँदैछ यहाँ भोलि काम चाहिँ यहाँ तपाईँको हरेक मान्छे नागरिकहरू खान नपाएपछि सडकमा आउने स्थिति सिर्जना हुनसक्छ त्यसले गर्दा यसलाई बेलैमा यसचोटिको बजेटमा मलाई विश्वास छ नेपाल सरकारले पनि आफ्नो बजेटहरू सार्वजनिक गर्दैछ अब किसान र कृषि क्षेत्रलाई उत्पादनमा जोड दिने र स्वास्थ्यलाई पनि ध्यानमा राखेर अब कसरी ती युवाहरूलाई रोजगारको व्यवस्थापन गर्न सकिन्छ यो कुरामा सरकार लागेको छ। अब त्यही मोडालिटीबाट स्थानीय सरकारले पनि हामीले पनि त्यो खालको मोडालिटीबाट बजेट निर्माण गर्छ।
भनेपछि यहाँहरू आफ्ना वडामा कसरी व्यवस्थित गर्ने भन्ने गरीको आन्तरिक तयारीमा पनि हुनुहुन्छ?
लागेका छौँ छलफल अगाडि बढाएका छौँ अब कति सिलिङ आउँछ कुन मोडालिटीबाट जाने भन्ने विषयमा आन्तरिक रूपमा आफ्ना मन मिल्ने साथीहरू के गर्दा ठिक हुन्छ उपयुक्त हुन्छ भनेर राय सल्लाह लिने काम सुरु गराएको छ।
अध्यक्षज्यू हामी गोलदाप आवाज कार्यक्रमको अन्त्यमा छौँ यो अन्त्यमा यहाँले ओडावासी यो रेडियो सुन्दै गर्ने एउटा युवा नेताका रूपमा यो रेडियो सुन्दै गर्ने आम श्रोताहरूका लागि यहाँको सन्देश
यो अघि सुरुमै हामीले भनेको थियौँ श्रद्धेय नेता मदन भण्डारी र दिव्याज आशिषप्रति म फेरि पनि श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। म इमान्दारपूर्वक कटिबद्ध साथ कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको नाताले मदन भण्डारीले प्रत्यपादन गर्नुभएको जनताको बोध योजनामा टेकेर जनताको सेवा गर्ने कुरामा इमान्दारपूर्वक लाग्नेछु उहाँहरूप्रति फेरि पूर्ण स्मरण गर्न चाहन्छु। र यो लकडाउनको बेला यो नेपाल सरकारले लगाएको लकडाउन कुनै रहरले कुनै चाहिँ रहरले लगाएको होइन या कुनै राजनीतिक चलखेल नगरौँ या चाहिँ यहाँ स्वास्थ्य जनताको स्वास्थ्यसँग खेलबाड गरेर राजनीतिक कुराहरू नउठाउँ या चाहिँ विशुद्ध तपाईँ हामी आफू बचौँ र यो सरकारले लगाएको लकडाउन इमान्दारपूर्वक विभेद काटी नगरिकन हामीले सुनेको छु यो सानोलाई मात्रै यो लकडाउन लाग्यो, ठुला ठुला मान्छेहरूलाई त लकडाउन लागेन भन्ने गुनासो छ। ठुला ठुला हुने ठुला ठुला माथि मन्त्रीज्यूहरू सांसदज्यूहरू अनि ठुला ठुला हाकिमहरूलाई पनि यो लकडाउनलाई अत्यन्त ठुलो पालना गरिदिनुहोस्। बढीकै हिसाबमा कमजोर गरिबका जनतालाई मात्रै लकडाउनको एउटा मोर्चामा एउटा गरी दबाई लिन गएकोलाई मात्रै लकडाउन नलागोस्, सबैलाई लकडाउन गर्ने गरी लागोस्। म यो माथि ठुला मान्छेहरू ठुल्ठुला हाकिम साहबहरूलाई पनि म यो आह्वान गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, लकडाउन सबैको लागि हो। ठुलालाई चाहिँ कोरोना नलाग्ने, साना गरिबलाई मात्रै लकडाउन कोरोना लाग्ने भन्ने कुरा हुँदैन। त्यसर्थ सबैले चाहिँ सरकारले गरेको लकडाउनलाई इमान्दारपूर्वक पालना गरौँ, घरमै बसौँ, सुरक्षित बनाऊ। समस्या पर्दा अहिलेको सञ्चार माध्यमहरू छ, ती समस्याको सञ्चार माध्यमहरूबाट खबर गरौँ, सम्प्रेषण गरौँ र सावधान गरौँ, यही आह्वान गर्न चाहन्छु। र म सँगसँगै विकास निर्माणका आयोजनाहरूमा जुन ठाउँबाट यहाँले अपेक्षित गर्नुभएको छ, जनताहरूलाई यो लकडाउनको कारणले कतिपय जनताहरूको आधारभूत कुराहरू पुरा गर्न सकिरहेको स्थिति छैन, हामीले काम गर्न सक्ने अवस्था सिर्जना चाहना चाहँदै पनि गर्न सक्ने स्थिति सिर्जना भएको छैन। तथापि अहिले पनि हामी कटिबद्धबाट लागेछौँ, सबै कुरामा हामी तपाईँहरूको जनताको आधारभूत कुराहरू पुरा गर्ने कुरामा तपाईँहरूका देखिएका समस्याहरूलाई समाधान गर्ने कुरा हामी अगाडि बढेका छौँ, यही आग्रह गर्न चाहन्छु। सँगसँगै यो स्वास्थ्य क्षेत्रमा अहिले देखिएको यो महामारीमा सबभन्दा पहिले आफू बचौँ अनि अरूलाई बचौँ, त्यस पछाडि के गर्नुपर्छ अनि गरौँला भन्ने कुरा राख्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
धन्यवाद गणेश सर।
उहाँ हुनुहुन्थ्यो हल्दीबारी गाउँपालिका वडा नम्बर एकका अध्यक्ष त्रिलोचन सापकोटा, गोलदाब आवाज कार्यक्रममा कुराकानी गर्दै। यो कार्यक्रम हामी हरेक महिनाको 3 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि यहाँहरूका बिचमा राख्ने गरेका छौँ। आजको कार्यक्रमबाट म प्रस्तोता गणेश पोखरेल पनि बिदा चाहन्छु र यो कार्यक्रममा महत्त्वपूर्ण समय प्रदान गर्नुहुने अध्यक्ष त्रिलोचन सापकोटाप्रति आभार व्यक्त गर्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।